بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، اپنے آج کے کاریکرم کا آرمبھ ہم سورہ شمس کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا آشرے پراپت کیا ہے سورگی محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والليل
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، سوگند ہے سوریہ کی اور اس کے پرکاش کی اور چندرما کی جب وہ اس کے پیچھے آئے، اور دن کی جب وہ دھرتی کو پرکاشت کر دے، اور رات کی جب وہ اسے ڈھانک لے، اور آکاش کی سوگند اور جس نے اسے اٹھایا، اور دھرتی کی اور جس نے اسے بچھایا، اور آتما کی اور جس نے اسے ٹھیک کیا، پھر اسے برائی اور بھلائی کا مارگ دکھا دیا، निश्चित रूप से वही सफल रहा जिसने अपनी अंतरात्मा को पवित्र बना लिया, और दुर्भाग्य हुआ जिसने उसे पापों से दूषित कर लिया। समूद जाति ने अपनी उद्दंडता के कारण पैगंबर को झुटलाया। जब उनमें का सबसे बड़ा दुर्भागी उठ खड़ा हुआ तो अल्लाह के पैगंबर ने उनसे कहा, अल्लाह की ऊंटनी और उसके पानी पीने के स्थान का ध्यान रखना। किंतु उन्होंने उसे झुटला दिया और उस ऊंटनी की हत्या कर दी, तो उनके पालनहार ने उनके पाप के कारण उन्हें दंडित किया और उन्हें तथा उनकी बस्ती को मिट्टी में मिलाकर बराबर कर दिया, और उसे इस दंड के परिणाम का कोई भय नहीं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शनिवार है, फरवरी की 27, रमजान की 14 और अप्रैल की 16 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। हमारे आज के कार्यक्रम की रूपरेखा आप नोट कर लें। सदा की भांति आप सबसे पहले समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप पवित्र रमजान महीने के संबंध में विशेष कार्यक्रम सुनेंगे, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा उज्जवल भविष्य। श्रोताओं, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विश्व बैंक ने कहा है कि 2022 में ईरान की आर्थिक विकास दर 3.7% रहेगी। भारत में पाकिस्तान का राष्ट्रीय गान सुनने पर दो मुस्लिम युवकों पर मुकदमा दर्ज किया गया। इस्लामी और अरब देशों ने फिलिस्तीनियों पर इसराइली हमलों की निंदा की है। तेल अवीव में इमारात के दूतावास ने इसराइल को ईस्टर की बधाई दी है। और अब आप विस्तार से समाचार सुनिए।
विश्व बैंक ने कहा है कि वर्ष 2022 में ईरान की आर्थिक विकास दर 3.7% रहेगी और महंगाई पर भी काबू रहेगा। विश्व बैंक ने अपने नए अनुमान में एशिया पश्चिम एशिया के देशों की आर्थिक विकास दर के बारे में आंकड़े जारी किए हैं। विश्व बैंक ने इससे पहले जनवरी महीने में अनुमान लगाया था कि ईरान की आर्थिक विकास दर 2.4% रहेगी, लेकिन फिर तेजी से आर्थिक हालात में होने वाले बदलाव के बाद उसने अपने अनुमान में संशोधन किया है। विश्व बैंक का कहना है कि ईरान की सरकार की वित्तीय स्थिति 2022 में काफी बेहतर रहने की उम्मीद है। ईरान में 2021 में इन्फ्लेशन 40.7% रहा, जो नए साल में 37.6% रहने की संभावना है। इस्लामी गणतंत्र ईरान आर्थिक क्षेत्र में बुनियादी बदलाव कर रहा है। ईरान ने घरेलू उत्पादन को बढ़ावा देने के लिए सतत कोशिश की है और सरकार इसके लिए ठोस नीतियां बना रही है। ईरान ने अपने 15 पड़ोसी देशों के साथ आर्थिक सहयोग को प्राथमिकता दी है, जिसके तहत इन देशों के साथ आर्थिक लेनदेन को बढ़ावा दिया जा रहा है।
अमरीकी मैगजीन न्यूज वीक ने क्लाडिया टीनी का एक लेख प्रकाशित किया है, जिसमें लेखिका का कहना है कि ईरान के मामले में بائیڈن کے وشیش دوت رابرٹ مالی امریکی کانگریس کے سامنے کھلی کارروائی کے لیے پیش نہیں ہو رہے ہیں، جس کی وجہ سے تہران کے ساتھ ہو رہی وارتا کی صحیح استھتی سامنے نہیں آ پا رہی ہے۔ لیکھیکا کا دعویٰ ہے کہ بائیڈن سرکار کو یہ ڈر ہے کہ پرمانو سمجھوتے کے بارے میں کچھ ایسے تتھیہ سامنے آ سکتے ہیں کہ جن پر سمبھوتا کانگریس سہمت نہیں ہوگی، اس لیے بائیڈن پرشاسن چاہتا ہے کہ یہ باتیں کانگریس کے سامنے نہ آنے پائیں۔ کلوڈیا ٹینی نے کہا کہ بائیڈن سرکار کا دوسرا سال شروع ہو چکا ہے، مگر اب تک رابرٹ مالی کانگریس کے سامنے پیش نہیں ہوئے ہیں۔ انہوں نے لکھا کہ مالی نے کانگریس کے سامنے کھلی کارروائی میں سوالوں کے جواب دینے کے لیے پیش ہونے سے انکار کیا ہے، جبکہ ان کے پورووتی برائن ہک کئی بار کانگریس کے سامنے پیش ہوئے تھے۔ لیکھیکا نے بتایا کہ انہوں نے کچھ انیہ پترکاروں کے ساتھ مل کر ودیش منتری اینٹونی بلنکن کو خط لکھا تھا، جس میں مانگ کی گئی تھی کہ مالی کانگریس کے سامنے پیش ہوں، مگر وہ بند دروازوں کے پیچھے ہونے والی بیٹھک میں پیش ہوئے، کھلی کارروائی میں بھاگ لینے کے لیے تیار نہیں ہوئے۔ ٹینی نے کہا کہ کئی چیزیں ہیں جن کی وجہ سے مالی کھلی گواہی دینے سے بچ رہے ہیں۔ انہوں نے لکھا کہ اس سمے جب روس پوری طاقت سے یوکرین یدھ میں لگا ہوا ہے، بائیڈن سرکار ایران کے پرمانو سمجھوتے کو روس کے ساتھ مل کر انتم روپ دے رہی ہے۔ ٹینی نے لکھا کہ وینا سے ملنے والی جانکاریاں بتاتی ہیں کہ نیا سمجھوتا بہت قریب ہے اور یہ سمجھوتا پچھلے سے بھی برا ہے۔ ٹینی نے لکھا کہ بائیڈن سرکار امریکی جنتا کو یہ نہیں بتانا چاہ رہی ہے کہ ایران کو کچھ قدم پیچھے ہٹنے کے بدلے میں پرتیبندھوں میں اتنی بڑی چھوٹ ملنے والی ہے کہ اسے تہران 90 ارب ڈالر کی رقم حاصل کر لے گا۔ ٹینی کے انوسار امریکہ ایران کے کئی ادھیکاریوں، سنستھا اور سپاہی پاسداران انقلاب کو بلیک لسٹ سے باہر نکال سکتا ہے۔
بھارت کے اتر پردیش راج میں پولیس نے کتھت روپ سے پاکستان کا راشٹریہ نغمہ سننے پر دو مسلم کشوروں پر مقدمہ درج کیا ہے۔ دونوں لڑکوں پر پوچھ گچھ کے لیے رات بھر حراست میں رکھا گیا۔ پولیس نے پڑوسی کی شکایت پر یہ قدم اٹھایا ہے۔ معاملے کی جانچ جاری ہے۔ گھٹنا بریلی کے سنگھئی موراون گاؤں کی ہے۔ پولیس میں درج کرائی گئی رپورٹ کے انوسار گاؤں میں ایک مسلمان خاندان کی کرائے کی دکان میں 16 اور 17 سال کے دو بھائی موبائل پر کتھت روپ سے ایک پاکستانی گیت سن رہے تھے۔ استھانیہ نواسی آشیش نے اس پر آپتی جتائی، جس پر دونوں بھائیوں نے آشیش کو برا بھلا کہا۔ یہ ویڈیو سوشل میڈیا پر وائرل ہو گیا ہے۔ بریلی کے گرامین علاقے کے پولیس افسر راج کمار اگروال نے میڈیا کو بتایا کہ اس معاملے میں دو لوگوں کے خلاف مقدمہ درج کیا گیا ہے۔ پولیس اس ویڈیو کی فورنسک جانچ کر رہی ہے۔
کیرل میں پاپولر فرنٹ آف انڈیا پی ایف آئی کے ایک نیتا کی ہتیا کے 24 گھنٹے سے بھی کم سمے میں آر ایس ایس کے ایک کاریکرتا کی ہتیا کر دی گئی۔ پی ایف آئی کے نیتا 43 ورشیہ سویر کی ہتیا اس وقت کر دی گئی جب وہ نماز ادا کر کے اپنے گھر لوٹ رہے تھے۔ نیوز ایجنسی پی ٹی آئی کی رپورٹ کے مطابق پولیس کا کہنا ہے کہ اس گھٹنا کے بعد پالکاڑ شہر میں شنیوار دوپہر کو آر ایس ایس کے نیتا شری نواس کی ہتیا کر دی گئی۔ 45 ورشیہ شری نواس پر اس وقت حملہ ہوا جب وہ پالکاڑ شہر میں استھت اپنی دکان پر تھے۔ انہیں حملے کے بعد ایک نجی اسپتال میں بھرتی کرایا گیا، لیکن انہیں بچایا نہیں جا سکا۔ حملہور موٹر سائیکل سے واردات والی جگہ پر پہنچے تھے اور انہوں نے آر ایس ایس نیتا کو گولی مار کر گھائل کر دیا تھا۔ بی جے پی کا آروپ ہے کہ اس واردات کے پیچھے پاپولر فرنٹ آف انڈیا کی راجنیتک شاخہ سوشل ڈیموکریٹک پارٹی آف انڈیا کا ہاتھ ہے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ ہریدوار دھرم سنسد سے سرخیوں میں آئے ہندوتوادی آتنکوادی یتی کرشنا نند کے مسلمانوں کے جنسنہار کی اپیل والے دو بھڑکاؤ ویڈیو وائرل ہو رہے ہیں۔ ان ویڈیوز میں یتی کرشنا نند کو کہتے ہوئے دیکھا جا سکتا ہے کہ ہم نے دھرم یدھ کا آرمبھ کر دیا ہے، ہم کاشی کی پوتر نگری میں آ گئے ہیں، ہم پوروانچل سے ہی ان کے نرسنہار کی شروعات کریں گے، پہل وہ کریں گے اور انت ہم کریں گے۔ ساتھ ہی انہوں نے ہندوؤں سے اپنے گھر میں سشستر رکھنے کی اپیل کی ہے۔ یتی کرشنا نند نے فرسا دکھاتے ہوئے کہا کہ ہم یہ اس لیے رکھتے ہیں تاکہ موقع ملے تو ان کی یعنی مسلمانوں کی گردن उड़ा दें। हिंदुत्ववादी आतंकवादी एक मीडिया में कहता है, मेरा यहाँ से संदेश है कि सभी अपने अपने घर में शस्त्र रखें, कुछ नहीं रख सकते तो लाठी ही रखें। इस बीच कांग्रेस अध्यक्ष सोनिया गांधी ने मोदी सरकार पर निशाना साधते हुए कहा है कि मोदी सरकार नफरत और डर का माहौल पैदा कर रही है और इससे पहले इस देश ने कभी ऐसी नफरत नहीं देखी। सोनिया ने एक ट्वीट करके सवाल किया कि ऐसा क्या है जो प्रधानमंत्री को स्पष्ट और सार्वजनिक रूप से उस हेट स्पीच के खिलाफ खड़े होने से रोकता है।
भारत में दशकों से मुसलमान राजनीतिक और सामाजिक स्तर पर हाशिए पर पड़े हैं, लेकिन 2014 में प्रधानमंत्री नरेंद्र मोदी के सत्ता संभालने के बाद से हर बुराई और मुसीबत के लिए उन्हें जिम्मेदार ठहराया जा रहा है। हिंदुत्व संगठन अब खुलकर मुसलमानों के जनसंहार के लिए भूमि प्रशस्त कर रहे हैं और हिंदुओं से इसके लिए तैयार रहने की अपील कर रहे हैं। आज मुसलमानों के कत्लेआम की अपील एक सामान्य सी बात बन कर रह गई है। सरकारी स्तर पर मुसलमानों को निशाना बनाया जा रहा है और उनके घरों को ध्वस्त किया जा रहा है। पीड़ित मुसलमान जब इंसाफ के लिए गुहार लगाते हैं तो उन्हीं को मुजरिम ठहराकर उनके खिलाफ मुकदमे दर्ज किए जाते हैं। देश में मुसलमानों के खिलाफ नफरत की ताज़ा लहर कर्नाटक राज्य से शुरू हुई है, जहां स्कूलों में पर्दे पर प्रतिबंध के साथ ही सार्वजनिक रूप से मुस्लिम व्यापारियों और दुकानदारों के बहिष्कार की अपील की गई है। पिछले कुछ दिनों के दौरान कम से कम 7 राज्यों में मुसलमानों के खिलाफ हमलों में अभूतपूर्व वृद्धि हुई है। मुस्लिम बस्तियों में हिंसक भीड़ जुलूस निकालती है और मस्जिदों के सामने भड़काऊ भाषण और गीत बजाए जा रहे हैं। गोवा राज्य में भगवा झंडे हाथों में लिए भीड़ ठीक इफ्तार के वक्त मस्जिद में घुस गई। जानकारों का मानना है कि ये सब राष्ट्रीय स्वयंसेवक संघ की निगरानी में हो रहा है, जो 2024 तक आधिकारिक रूप से भारत को हिंदू राष्ट्र घोषित करना चाहता है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। इस्लामी और अरब देशों ने मस्जिदुल अक्सा पर इसराइली सैनिकों के हमलों में 150 से अधिक फिलिस्तीन नमाजियों के घायल होने और सैकड़ों के गिरफ्तार कर ले जाने की आलोचना की है। शुक्रवार को इस्लामी गणतंत्र ईरान ने इस हमले के कड़े शब्दों में निंदा की और इसराइल की इस गुस्ताखी को कुछ इस्लामी देशों की ओर से गैर कानूनी शासन इसराइल से रिश्ते स्थापित किए जाने का परिणाम बताया। कतर, कुवैत, ओमान, मिस्र, अल्जीरिया और लिबनान ने इस घटना की कड़े शब्दों में निंदा की। इसी तरह फारस खाड़ी सहयोग परिषद और इस्लामी सहयोग परिषद OIC ने भी अपने बयानों में इसराइली सैनिकों की इस उत्तेजक कार्रवाई की निंदा की। इसराइली सेना के हमले में 150 से अधिक फिलिस्तीनी घायल हुए हैं, जबकि 400 से अधिक फिलिस्तीनियों को इसराइली सैनिकों ने गिरफ्तार कर लिया। सऊदी विदेश मंत्रालय ने कहा कि इसराइली सैनिकों का ये हमला मस्जिदुल अक्सा का खुला अपमान है।
तेल अवीव में इमारत के दूतावास ने इसराइली राष्ट्र को ईस्टर की बधाई दी और इसराइलियों के लिए अपने गहरे प्रेम का इजहार किया है। इस समय जब मस्जिद अल अक्सा पर इसराइली सैनिकों के बर्बर हमले के बाद हालात काफ़ी ख़राब हैं और इसराइल के खिलाफ गहरा आक्रोश पाया जाता है, तो इमारत के दूतावास ने अपने ट्वीट से सबको चौंका दिया है। इमारत के दूतावास ने हिब्रू, अंग्रेजी और अरबी जबानों में ये बधाई संदेश जारी किया है। ज्ञात रहे कि 14 सितंबर 2020 को इसराइल और इमारात ने संबंध शुरू करने का समझौता किया था। ये समझौता पूर्व अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप की निगरानी में हुआ था। उस समय से इसराइल और इमारात के बीच अलग अलग क्षेत्र में रिश्ते बढ़ रहे हैं। इमारात के साथ ही बहरीन ने भी इसराइल से कूटनीतिक संबंध स्थापित किए हैं। इन अरब सरकारों की नीतियों में आने वाले बदलाव से स्थानीय लोगों में आक्रोश है, क्योंकि पूरे मुस्लिम जगत में ये एहसास मौजूद है कि इसराइल गैर कानूनी शासन है जिसे फिलिस्तीन की धरती पर साजिश के जरिए बसाया गया है।
रूस पर यूक्रेन पर रूस के हमले के बाद पश्चिमी देशों द्वारा मॉस्को पर लगाए गए कड़े प्रतिबंधों के जवाब में अब रूस ने ब्रिटेन के प्रधानमंत्री बोरिस जॉनसन सहित इस देश के कई अन्य वरिष्ठ अधिकारियों के खिलाफ प्रतिबंधों का ऐलान किया है। रूस के विदेश मंत्रालय ने एक बयान जारी करके कहा है कि ये कदम रूस को अंतर्राष्ट्रीय स्तर पर अलग थलग करने के लिए लंदन के पॉलिटिकल कैंपेन रूस पर प्रतिबंध लगाने और अर्थव्यवस्था को नुकसान पहुंचाने की कोशिशों के जवाब में उठाया गया है। रूस के विदेश मंत्रालय ने रूसी वरिष्ठ अधिकारियों पर प्रतिबंधों का उल्लेख करते हुए ब्रिटेन पर आरोप लगाया है कि वो अभूतपूर्व रूप से रूस के खिलाफ खुलकर काम कर रहा है।
रूस ने कहा है कि उसने यूक्रेन की राजधानी कीव के करीब हथियारों का एक कारखाना ध्वस्त कर दिया है और रूस के भीतर यूक्रेन से किए गए हमलों के जवाब में अब कीव पर हमले तेज कर दिए जाएंगे। इस बीच पेंटागन से रूस के युद्धक जहाज मोस्कवा के डूबने के कारणों के बारे में कुछ ब्यौरा जारी किया है। रूस के रक्षा मंत्रालय ने कहा है कि कीव पर होने वाले मिसाइल हमलों की संख्या और घातकता बढ़ेगी क्योंकि यूक्रेन ने रूस की धरती पर आतंकी गतिविधियां शुरू कर दी हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। ईरानी विदेश मंत्री ने फिलिस्तीनियों और मस्जिद उल अक्सा पर इसराइल के हमलों को ज़ायनी शासन की कायरता और कमजोरी करार दिया है। उनका कहना है कि इसराइल दिन प्रतिदिन कमजोर होता जा रहा है और अब वो इस्लामी प्रतिरोध का मुकाबला करने की सकत नहीं रखता। जायजा ले रहे हैं अख्तर अब्बास।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री का कहना है कि ज़ायनी शासन इतना कमजोर हो गया है कि वो फिलिस्तीनी जनता के आंदोलन और उसके प्रतिरोध को सहन नहीं कर पा रहा है। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहयान ने फिलिस्तीन के प्रतिरोधक गुट हमास आंदोलन के राजनीतिक कार्यालय के प्रमुख इस्माइल हनिया से टेलीफोनी वार्ता में कहा कि मस्जिद उल अक्सा में हाल ही में जो कुछ हुआ उसे देखकर पता चलता है कि फिलिस्तीनी जनता का प्रतिरोध और उसका साहस जिंदा है, जबकि ज़ायनी शासन रक्षात्मक मुद्रा में आ गया है। उनका कहना था कि आज प्रतिरोध अपनी सबसे बेहतरीन पोजीशन में है, जबकि ज़ायनी आतंकवाद अपने सबसे कमजोर दौर से गुजर रहा है। इस्माइल हनिया ने भी इस वार्ता में मस्जिद उल अक्सा में होने वाले हालिया अपराधों का ब्यौरा देते हुए कहा कि आज फिलिस्तीनियों के पास केवल दो ही विकल्प हैं, या तो वो मस्जिद उल अक्सा के यहूदीकरण को स्वीकार कर लें या ज़ायनी शासन के मुकाबले में प्रतिरोध करें, और फिलिस्तीन की जनता और फिलिस्तीनी गुटों ने पूरी शक्ति के साथ प्रतिरोध के रास्ते का चयन किया है। गत शुक्रवार को इसराइली सैनिकों ने मस्जिद उल अक्सा पर बड़े पैमाने पर हमला किया जिसमें कम से कम 220 लोग घायल हो गए जबकि 400 फिलिस्तीनी नमाजियों को गिरफ्तार कर लिया गया है। इस समय फिलिस्तीन में हालात बहुत खराब हैं। ज़ायनी शासन लगातार रोजाना की बुनियाद पर फिलिस्तीनियों के विरुद्ध अपराध कर रहा है, लेकिन सामान्य रूप से पवित्र रमजान के दिनों में और खास तौर पर विश्व कुद्स दिवस के निकट आने के अवसर पर इसराइली सैनिक झड़पों के तेज होने के लिए खुद को तैयार कर लेते हैं। इस्लामी क्रांति के तुरंत बाद इमाम खुमैनी रहमतुल्लाह अलैह ने ज़ायनियों के चंगुल से बैतुल मुकद्दस की रिहाई के लिए पवित्र रमजान के अंतिम शुक्रवार को विश्व कुद्स दिवस मनाने का ऐलान किया था।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनीतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश।
कार्यक्रम राजनीतिक चर्चा।
सऊदी सरकार की नीतियों के आलोचक पत्रकार जमाल खाशुकजी की हत्या का मुकदमा अब तुर्की के बजाय सऊदी अरब में चलाया जाएगा। तुर्की ने इस मुकदमे को अब सऊदी अरब स्थानांतरित कर दिया है, जिसे लेकर उसकी चौतरफा आलोचना हो रही है। पेश है एक रिपोर्ट अहमद अब्बास की जबानी।
जमाल खाशुकजी,
सऊदी सरकार की नीतियों के आलोचक पत्रकार जमाल खाशुकजी की हत्या का बहुचर्चित मुद्दा और मुकदमा जो इस्तांबुल में चलाया जाने वाला था, अब तुर्क अधिकारियों की स्वीकृति से सऊदी अरब में यानी कातिलों की धरती पर स्थानांतरित कर दिया गया है।
عندما صدر امر باستعاده المجني عليه بالاقناع,
तुर्की की न्यायपालिका ने पिछले सप्ताह फैसला किया कि जमाल खाशुकजी की हत्या का अंतर्राष्ट्रीय मुकदमा सऊदी अरब को सौंप दिया जाए। संयुक्त राष्ट्र संघ की रिपोर्टर एग्निस कालामार्ड ने, जो 26 अभियुक्तों के इस मुकदमे पर करीब से नजर रखे हुए थी, बताया कि उन्हें सऊदी अरब की तरफ से धमकियां मिल रही हैं। उन्होंने बताया कि मुझे सऊदी अरब की तरफ से धमकियां दी जा रही हैं, क्योंकि उन्होंने इस मामले को शुरू से ही अंतर्राष्ट्रीय संस्थाओं में उठाया और इसे अपनी मेहनत से अंतर्राष्ट्रीय मुद्दा बना दिया। मुकदमे के स्थानांतरण और इस पर नजर रखने वालों को मिलने वाली धमकियों के चलते तुर्क संसद में इस मामले पर जमकर बवाल हुआ। सबसे बड़े विपक्षी दल पीपल्स रिपब्लिकन पार्टी ने इस फैसले पर एतराज किया। पार्टी के सांसदों ने हंगामा करके संसद में अपना विरोध जताया। सांसद ने कहा कि आखिर आपने कैसे ये मुकदमा सऊदी अरब को सौंप दिया, आपने वादा किया था कि कातिलों पर मुकदमा चलाएंगे, मगर नतीजा ये निकला कि संयुक्त राष्ट्र संघ की रिपोर्टर को भी सऊदी अरब धमकियां दे रहा है। जिस तरह खाशुकजी को कत्ल करने के बाद हत्यारे चुपचाप सऊदी अरब भाग गए थे, अब ये मुकदमा भी विश्व समुदाय की खामोशी में सऊदी अरब के हवाले कर दिया गया है। कुछ टीकाकार तो यहां तक कह रहे हैं कि इस मुकदमे को सऊदी अरब को सौंपने का मतलब यह है कि तुर्की ने अपनी राष्ट्रीय संप्रभुता से समझौता किया है। अंकारा से IRIB के लिए हमीद कामिली की रिपोर्ट।
और अब रुख करते हैं भारत का। भारत प्रशासित जम्मू कश्मीर में हिंसक घटनाओं का सिलसिला जारी है। जम्मू कश्मीर की ताजा स्थिति का ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
दक्षिणी कश्मीर हिंसक घटनाओं का केंद्र बना हुआ है। दक्षिणी कश्मीर में सुरक्षा बलों और अलगाववादियों के बीच जो मुठभेड़ कल शुरू हुई थी वो आज समाप्त हुई। इसमें 4 अलगाववादी छापामार हताहत हुए, जबकि एक दुर्घटना में 3 सुरक्षाकर्मी भी घायल हुए, जो बाद में जख्मों की ताब न लाकर हताहत हुए। इस तरह इस मुठभेड़ में 7 लोग हताहत हुए हैं। उल्लेखनीय है कि कल शाम तक 2 मिलिटेंट मारे गए थे, परंतु बाद में 4 मिलिटेंट के शव बरामद किए गए और इस तरह इस मुठभेड़ में 4 अलगाववादी छापामार हताहत हुए, जो स्थानीय थे और जिनका ताल्लुक लश्कर तैयबा से बताया गया। जबकि एक वाहन का भी एक्सीडेंट हुआ, जिसमें 7 सुरक्षाकर्मी थे जो घटनास्थल की ओर जा रहे थे। इसमें 3 सुरक्षाकर्मियों की मौत हो गई और 4 गंभीर रूप से घायल हैं, जिनमें से एक की स्थिति इंतहाई नाजुक बताई जाती है। IGP कश्मीर ने कहा है कि दक्षिणी कश्मीर में अलगाववादियों के साथ जो मुठभेड़ें हो रही है उसमें और तेजी लाई जाएगी, क्योंकि अभी और ऐसे कई अलगाववादी मौजूद हैं जिन्हें न्यूट्रलाइज करना है। इधर जम्मू कश्मीर में हाल ही में स्थापित आम आदमी पार्टी के एक दिग्गज नेता ने कहा है कि अब ये सूचनाएं प्राप्त हुई हैं कि भारत के प्रधानमंत्री श्री नरेंद्र मोदी जम्मू कश्मीर की यात्रा पर आ रहे हैं, तो मैं उन्हें बताना चाहता हूं कि वो सबके प्रधानमंत्री हैं, वो किसी दल के प्रधानमंत्री नहीं हैं। उन्होंने कहा कि उनके मन की बात तो हम सुनते हैं, परंतु हम अपने मन की बात उन्हें बताना चाहते हैं। इस अवसर पर उन्होंने कहा,
देखिए, प्राइम मिनिस्टर जो होते हैं वो सबके प्राइम मिनिस्टर होते हैं, किसी एक पार्टी के प्राइम मिनिस्टर नहीं होते हैं। اور جب بھی پرائم منسٹر یا کوئی بڑا ہوم منسٹر یا کوئی بھی یہاں آتا ہے تو ہماری آنکھیں لگ جاتی ہیں وہاں دیکھنے کو کہ آج ہمارے لوگوں کو کچھ ریلیف ملے گا, آج ہمارے ڈیلیویجرس کو کچھ ریلیف ملے گا, آج ہمارے این ایچ ایم امپلائیز کو پرمنٹ ہونے کی کوئی راستہ نکلے گا.
ادھر گپکار ایئر لائنس نے کہا ہے کہ ڈیلیمیٹیشن کی رپورٹ فائنل ہونے کے بعد وہ ودھان سبھا اور جو بھی ایشوز ہیں ان کے حوالے سے ایک بیٹھک میں رننیتی مکمل کریں گے. سبتی محمد حسن, ریڈیو تہران, سری نگر.
اسی کے ساتھ راجنیتک چرچہ سماپت ہوئی. یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. اب رمضان مبارک کے اوسر پر پیش ہے ایک وشیش کاریکرم ایشور آتتھیہ, اور اس کے بعد آپ سنیں گے انتیم کاریکرم اجول بھوشیہ.
ایشوریے آتتھیہ,
پریے شروتاؤ, پوتر رمضان مہینے کے سمبندھ میں وشیش کاریکرم ایشوری آتتھیہ کے ساتھ آپ کی سیوا میں حاضر ہیں مریم مہدادی اور محمد مہدی کا سلام سویکار کیجیے.
دوستو, سب سے پہلے رمضان مہینے کی 14 تاریخ کی دعا اور اس کا انواد سنتے ہیں.
اللہم لا تؤاخذنی فیہ بالعثرات واقلنی فیہ من الخطایا والحفظات ولا تجعلني في غرضا للبلايا والآفات بعزتك يا عز المسلمين.
हे ईश्वर, आज के दिन मेरे विचलित होने पर मुझे दंडित न कर और मेरी भूलों और पापों को क्षमा कर दे, اور تجھے تیری عزت و مہانتا کی قسم کہ مجھے سنکٹوں و کٹھنائیوں میں گرست نہ کر. ہے مسلمانوں کو پرتشٹھا پردان کرنے والے.
دوستو, آپ سب کو گیات ہے کہ پوتر رمضان مہینے کے 13 دن بیت گئے, یعنی ایشوریہ رحمتوں کے مہینے کے 13 دن بیت گئے. اس مہینے کے 13 دن بیت گئے جو 1000 مہینوں سے بہتر ہے. اس مہینے کے 13 دن بیت گئے جس میں مہان ایشور نے پوتر قرآن نازل کیا. پوتر قرآن وہ کتاب ہے جو ہدایت, مارگ درشک اور پرکاش ہے. کتنے خوش نصیب وہ لوگ ہیں جو پوتر قرآن کی شکشاؤں پر عمل کرتے ہیں. قرآن وہ کتاب ہے جس نے بھی اس پر عمل کیا لوک پرلوک میں کامیاب ہو گیا.
رمضان کا پوتر مہینہ قرآن کی بہار ہے. رمضان کا پوتر مہینہ پوتر قرآن کی تلاوت کرنے اور اس میں چنتن منن کرنے کا بہترین و سوانیم اوسر ہے. رمضان کا پوتر مہینہ دھیر کی عادت ڈالنے کا بہترین اوسر ہے. دوسرے شبدوں میں روزہ رکھنے کا ایک فائدہ یہ ہے کہ انسان کو دھیروان بناتا ہے. جو انسان ادھک دھیروان بننا چاہتا ہے اسے چاہیے کہ وہ روزہ رکھے. روزہ رکھنے والے کے اندر جہاں دھیر کرنے کی عادت پیدا ہوتی ہے, وہیں اس کے اندر اپنے نفس کو نیانتت کرنے کی کھمتا بھی پیدا ہوتی ہے.
Thank you.
روزہ انسان کو دھیروان بناتا ہے اور دھیرے ایمان کا مہتوپورن استمبھ ہے۔ حضرت علی علیہ السلام کے انوسار ایمان ایک شریر ہے جس میں دھیرے سر کا استھان رکھتا ہے۔ پوتر قرآن میں دھیرے کے بارے میں لگ بھگ 70 آیتیں ہیں۔ اتنی ادھک سنکھیا میں پوتر قرآن میں کیول دھیرے کے بارے میں آیتوں کا ہونا اس بات کا سوچک ہے کہ اسلام میں دھیرے بہت ہی مہتوپورن ہے۔ مہانیشور نے پوتر قرآن میں کہا ہے کہ وہ دھیرے کرنے والوں کے ساتھ ہے۔ یہ اس بات کا سوچک ہے کہ مہانیشور نہ کیول دھیرے کو پسند کرتا ہے بلکہ دھیروان کے ساتھ ہونے کی بات بھی کرتا ہے۔ اس سے بڑا بھاگیشالی کون ہوگا جس کے ساتھ ایشور ہونے کی بات کر رہا ہے۔
ایک درشت سے دھیر تین پرکار کا ہوتا ہے۔ ایک دھیر وہ ہے جسے انسان عبادت کو انجام دینے میں کرتا ہے، جیسے نماز، روزہ، اور دوسرا صبر وہ ہے جسے انسان حرام کاریوں کو انجام نہ دینے کے لیے کرتا ہے۔ مثال کے طور پر کسی انسان کا دل نامحرم مہیلا کو دیکھنے کے لیے کر رہا ہے، لیکن وہ مہان ایشور سے بھائی کے کارن نہیں دیکھتا۔ یا اسی پرکار دھیر کا ایک پرکار یہ ہے کہ جب انسان مصیبتوں پر دھیر کرتا ہے۔ بہت سے لوگ ہیں جو مصیبت پڑنے پر سیما کا دھیان نہیں رکھتے اور انینترت ہو کر ایسی بات کرنے لگتے ہیں جو گناہ ہوتی ہیں۔
جو انسان روزہ رکھتا ہے وہ بھوک پیاس کا ابھیاس کرتا ہے۔ یہ وہ مہینہ ہے جس میں نیتی گن انکورت ہوتے اور پروان چڑھتے ہیں۔ یہ وہ مہینہ ہے جس میں انسان کے اندر سے بہت سی برائیاں کم و ختم ہو جاتی ہیں۔ مہانیشور اپنے ایک بڑے پیغمبر حضرت موسیٰ کو سمبودھت کرتے ہوئے کہتا ہے، ہے موسیٰ، جو مجھے دوست رکھتا ہے وہ مجھے نہیں بھولے گا، اور جو مجھ سے بھلائی کی امید رکھتا ہے وہ اپنی مانگ کے لیے مجھ سے آگرہ کرے گا۔ ہے موسیٰ، میں اپنے بندوں سے بے خبر نہیں ہوں، پرنتو میں چاہتا ہوں کہ میرے فرشتے میرے بندوں کی پرارتھنا کرنے کی آواز سنیں۔ مہانیشور پوتر قرآن کے سورہ زمر کی 53 آیت میں کہتا ہے، ہے پیغمبر، آپ کہہ دیجئے کہ میرے جن بندوں نے اپنے آپ پر ظلم کیا وہ اللہ کی رحمت و دیا سے نا امید نہ ہوں، اللہ سمست گناہوں کو معاف کر دے گا، بے شک وہ بہت معاف کرنے والا اور دیاوان ہے۔
روزہ دار انسان کو چاہیے کہ وہ اس مہینے میں اپنے آپ کو خوش اخلاق بنانے کا ابھیاس کرے۔ خوش اخلاقی وہ چیز ہے جسے بد اخلاق بھی پسند کرتا ہے۔ جس کا ویوہار و سوبھاؤ اچھا ہوتا ہے اسے جب دوسرے دیکھتے ہیں تو ان پر بھی اس کا سکاراتمک پربھاؤ پڑتا ہے۔ مرد سوبھاؤ شیتل جل کی بھانتی ہے جو بہت سی برائیوں کو ختم کر دیتا ہے، لوگوں میں سکاراتمک ارجا اتپن کرتا ہے، اور سکاراتمک گرجا بہت سے سدگڑوں کو استتو میں آنے کا کارن ہے۔
رمضان مہینے کی ایک برکت یہ ہے کہ اس مہینے میں اپرادھ و گناہ کم ہو جاتے ہیں۔ دوسرے شبدوں میں روزہ رکھنے اور بندگی کرنے سے سماج میں گناہ و پاپ کم ہو جاتے ہیں۔ رمضان کے پوتر مہینے کے کھڑوں کا پریوگ کر کے انسان سوئم کو سدگڑوں سے سجاتا سنوارتا ہے۔ یہ وہ مہینہ ہے جس میں انسان اپنے دل کو گناہوں کے جنگ سے پاک بناتا ہے۔ مہانیشور نے توبہ کا دروازہ ہمیشہ کھول رکھا ہے، پرنتو رمضان کے پوتر مہینے میں پرائشچت کرنے کی بات ہی کچھ اور ہے۔ انسان جتنا ادھک اپنے پالنہار سے نکٹ ہوتا ہے، یعنی اس کے سمبندھ اپنے پالنہار سے جتنا ادھک مضبوط و پرگاڑھ ہوتے ہیں، وہ اندر سے اتنا ہی مضبوط ہوتا ہے۔ جس انسان کے سمبندھ اپنے پالنہار سے جتنے ادھک مضبوط ہوتے ہیں، وہ اتنا ہی ادھک گناہوں سے پرہیز کرتا ہے۔ یہی حال عبادتوں اور نیک کاریوں کو انجام دینے میں ہے۔
رمضان کا پوتر مہینہ لوگوں کے دلوں پر ایشوری پرکاش کی ورشا کرتا ہے، لوگوں کے دلوں کو نرم کرتا ہے، لوگوں کو دیالو بناتا ہے۔ بہت کٹھن ہے کہ جب اس پرکار کے انسان کا سامنا دوسروں سے ہو تو وہ ان کے ساتھ کڑائی سے پیش آئے اور ان کے ساتھ بد اخلاقی کرے۔
دوستو کاریکرم کے اس بھاگ میں ہم ان چیزوں کو بیان کرنا چاہتے ہیں جن سے روزہ باطل ہو جاتا ہے، کھانا پینا، ایشور، پیغمبر اور اماموں پر جھوٹا آروپ لگانا، مہیلا سے شاریرک سمبندھ بنانا یا کوئی ایسا کاریہ کرنا جس سے انسان کا ویریہ نکل آئے۔ اسی پرکار کچھ دوسری چیزیں بھی ہیں جن سے روزہ باطل ہو جاتا ہے، جسے روزے دار انسان سر کے بل ڈبکی لگائے۔ اسی پرکار اگر دھواں روزے دار انسان کے حلق تک چلا جائے تو روزہ باطل ہو جاتا ہے۔ اسی پرکار اگر کسی ویکتی پر غسل کرنا واجب ہو تو اسے صبح کی اذان سے پہلے تک غسل کر لینا واجب ہے، اگر وہ صبح کی اذان تک غسل نہیں کرتا تو اس کا روزہ صحیح نہیں ہے۔ اسی پرکار اگر کوئی ویکتی جان بوجھ کر الٹی کرتا ہے تو روزہ باطل ہو جاتا ہے۔ ہاں اگر کسی سے الٹی ہو جائے مگر اس نے جان بوجھ کر الٹی نہ کی ہے تو اس کا روزہ صحیح ہے۔ اسی پرکار اگر روزے دار انسان سو رہا تھا اور سوتے میں اس کا ویری نکل جائے یعنی سوپن دوش ہو جائے تو روزہ باطل نہیں ہوتا۔
یہاں ایک بند کو بیان کرنا ضروری ہے اور وہ یہ ہے کہ اگر روزے دار جان بوجھ کر کوئی چیز کھاتا یا پیتا ہے تو اس کا روزہ باطل ہے، پرنتو اگر بھولے سے کوئی چیز کھا یا پی لے تو روزہ باطل نہیں ہے۔ ہاں اگر کوئی چیز کھا یا پی رہا ہے اور بیچ میں ہی یاد آ گیا وہ روزے سے ہے تو اسے جہاں سے یاد آ جائے وہیں سے کھانا یا پینا جو کچھ بھی منہ میں ہے اسے اگل دے، اور اگر یاد آنے کے بعد کھا یا پی گیا تو روزہ باطل ہو جائے گا۔
اسی طرح اگر کوئی چیز روزے دار کے دانت میں پھنسی رہ گئی تھی اور وہ اسے جان بوجھ کر کھا جائے تو بھی روزہ باطل ہو جائے گا، پر اگر اسے نہیں پتا کہ اس کے دانت میں کوئی چیز پھنسی ہے اور وہ بھولے سے اسے کھا جائے تو روزہ باطل نہیں ہوگا۔ کنتو اگر کوئی ویکتی صبح میں سحری کر رہا ہو اور اسے پتا چلے کہ صبح ہو گئی ہے تو جو کچھ اس کے منہ میں ہے اسے اگل دینا چاہیے، اور اس کے باوجود جو کچھ اس کے منہ میں ہے کھا جاتا ہے تو روزہ باطل ہے اور اس روزے کا کفارہ دینا پڑے گا۔ ہاں اگر کوئی بیمار ہو اور اپچار کے لیے دوا کھائے تو کوئی بات نہیں، پرنتو اس کا روزہ باطل ہو جائے گا اور بعد میں اس کی غذا کرنی ہوگی۔ اسی پرکار اگر کسی کے مسوڑے سے خون آ رہا ہے تو اسے نہیں نگلنا چاہیے ورنہ روزہ باطل ہو جائے گا، پرنتو اگر وہ منہ کے تھوک میں مل کر پانی بن جائے تو پاک ہے اور اس کے نگل جانے میں کوئی حرج نہیں ہے اور روزہ بھی باطل نہیں ہوگا۔
دوستو کاریکرم کے اس بھاگ میں ہم روزے دار کے سمبندھ میں پیغمبر اسلام کی پران پری سپتری حضرت فاطمہ زہرا سلام اللہ علیہ کا ایک بیان پیش کرتے ہیں۔ آپ فرماتی ہیں جو روزے دار اپنی زبان، کان، آنکھ اور شریر کے دوسرے انگوں کو نینتت نہیں کرتا اس کے روزے کا کیا فائدہ؟ حضرت فاطمہ زہرا سلام اللہ علیہ کے کہنے کا مطلب یہ ہے کہ انسان کی زبان، کان، آنکھ اور شریر کے دوسرے انگوں کا بھی روزہ ہے، کیول کھانے پینے کے چھوڑ دینے کا نام روزہ نہیں ہے۔ روزے کا اصل ادیش انسان کے اندر مہان ایشور کا بھے پیدا کرنا اور اسے سداچاری بنانا ہے، اور یہ ادیش اس وقت تک حاصل نہیں ہو سکتا جب تک روزہ دار انسان کھانے پینے کے علاوہ اپنے شریر کے دوسرے انگوں کا بھی روزہ نہ رکھے۔
تو دوستو آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔
اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
اجول بھوش۔
دوستو، کارکرم اجول بھوش کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور اختر رضوی کا سلام سویکار کیجیے۔ اس کارکرم میں ہم ایران کی اسلامی کرانتی کی سفلتا کے بعد دیش میں بنیادی ڈھانچے کے وکاس کی چرچا کریں گے۔
دوستوں، ایران کی اسلامی کرانتی کی اپلبدھیوں کے بارے میں چرچا اس لیے ضروری ہے کیونکہ ایران کے دشمنوں نے اسلامی کرانتی کی سفلتا کے بعد اسلامی گڑتنتر ایران کی چھوی خراب کرنے کا بہت پریاس کیا۔ پچھلے کارکرم میں ہم نے دیش کے پچھڑے علاقوں کے وکاس اور ان علاقوں میں بنیادی ڈھانچے کے نرمان میں رچناتمک پریاس سنستھا کی بھومکا کا جائزہ لیا تھا۔ اس سنستھا کی بھومکا کیول گرامین اور پچھڑے ہوئے علاقوں تک ہی سیمت نہیں رہی بلکہ 1980 میں ایران اور عراق کے بیچ جد شروع ہونے کے بعد اس سنستھا نے انجینئرنگ، پلوں کے نرمان اور بنکروں کے نرمان میں بھی اہم بھومکا ادا کی۔ 8 ورشی یدھ کے دوران اس سنستھان کے سوئم سیوکوں کو بنا بنکر والے بنکر نرمان کرتاؤں کا نام دیا گیا تھا۔
1988 میں ایران عراق یدھ کی سماپتی کے بعد رچناتمک پریاس سنستھا کی گتیویدھیوں میں وستار ہوا۔ اس کی گتیویدھیوں میں متسیہ پالن، کرشی، پراکرتک سنسادھن اور روزگار سرجن بھی شامل ہو گئے۔ یدھ کی سماپتی کے بعد رچناتمک پریاس سنستھا کی ایک انیہ ذمہ داری یدھگرست شہروں اور گاؤں کا پنرنرمان تھا۔ عراق کی باسی سینا نے جن شہروں کو پوری طرح سے نشٹ کر دیا تھا اور یہاں تک کہ ایک دیوار بھی صحیح استھتی میں نہیں چھوڑی تھی، ان میں سے ایک اتر پشچمی شہر قصر شیرین تھا۔ اس سنستھا نے پوری طرح سے نشٹ ہونے والے شہر کے پنرنرمان میں پربھاوی بھومکا نبھائی۔
دوستو، رچناتمک پریاس سنستھا نے اپنی گتیویدھیوں کے دوران مہتوپورن اپلبدھیاں حاصل کی ہیں۔ سنستھا کے کچھ مہتوپورن کارناموں میں آتم نربھرتا پراپت کرنا، پشو اور پرندوں کے پالن میں آیات کی آوشکتا کو سماپت کرنا، اپیوکت متسین ودھیوں کا اپیوگ، ہزاروں ٹن جھینگا اور ٹھنڈے اور گرم پانی کی مچھلیوں کا اتپادن کرنا شامل ہے۔ 2000 سے ادھک سڑک نرمان پریوجناؤں کا کریانوین، اسکولوں کا نرمان، ایندھن اسٹیشنوں کا نرمان، ٹیوبویلوں اور بجلی کی آپورتی کا پربندھن، قبیلائی علاقوں میں ایندھن وترن اسٹیشنوں کا نرمان اس کی انیہ اپلبدھیاں ہیں۔
جنگلوں سے پشوؤں کے نکلنے کی یوجنا کا کریانوین، ونوں کا پربندھن، جنگلوں کو پنرجیوت کرنا، اس کا سنوردھن کرنا، پشوؤں ایوم چراگاہوں کے سہیوگ کے لیے راشٹریہ یوجنا کا کریانوین، ہرت کھیتر ایوم ونروپن کا وستار، پراکرتک سنسادھن کھیتروں میں ہرت سنرکشن بیلٹ کا نرمان اور مسلم دیشوں کے پچھڑے کھیتروں کے وکاس میں سہایتا رچناتمک پریاس سنستھا کی انیہ کچھ گتیویدھیاں ہیں۔ اس سنستھا نے انوسندھان کیندروں کے بیچ سمبندھ ستھاپت کیا، 6 ماتر انوسندھان سنستھانوں کی استھاپنا کی، ٹیکوں کے اتپادن سہت پشو چکتسا کے کھیتر میں بھی اہم یوگدان دیا۔
1993 میں جہاد سازندگی کے سوچنا ایوم ویگیانک سیوا کیندر کی استھاپنا دیش کے پہلے ویگیانک سوچنا کیندر کے روپ میں کی گئی تھی، جس میں ایک ویگیانک سوچنا سیوا کی شروعات اور ودیشی پرسارن کے کارن اسے 2 راشٹریہ ایوم 1 انتراشٹریہ پرسکار پردان کیے گئے۔ پیشیور وگیان کے اچ شکشا سنستھان نے ڈائریکٹریٹ استر پر 10,000 وششٹ کرمیوں کو پرشکشت کر کے دیش کی شیکشک پرنالی میں ایک نیا کیرتیمان استھاپت کر دیا۔ اپنے لگ بھگ 4 دشکوں کے اتہاس کے دوران اس سنستھا نے دیش کے سب سے درست گرامین کھیتروں میں وبھن ناگرک اور کرشی پریوجناؤں کو لاگو کرنے کے ساتھ ساتھ سب سے انت سامرک انجینئرنگ پریوجناؤں کو لاگو کیا اور ان کھیتروں میں اپنی مہتوپورن اور نرنائک بھومکا کا لوہا منوایا۔
दोस्तों, इस संस्था ने अपने प्रयासों और वार्षिक प्रदर्शनों के कारण हमेशा ही इस्लामिक क्रांति की लोकप्रिय संस्थानों की सूची में शीर्ष स्थान प्राप्त किया है। वर्तमान में भी रचनात्मक प्रयास के स्वयंसेवक नए संगठनों के रूप में और अधिक सुविधाओं का लाभ उठाकर अपनी गतिविधियों को लोगों के सामने पेश कर रहे हैं। कृषि परियोजनाएं, पशुपालन और मुर्गी पालन और उनके प्रजनन और संवर्धन में नई तकनीक का प्रयोग, ग्रामीणों की शिक्षा, गांवों को जलापूर्ति, ग्रामीण पुस्तकालयों का निर्माण और विकास, ग्रामीण सड़कों का निर्माण और रखरखाव, गांव और ट्यूबवेलों को बिजली की आपूर्ति, ग्रामीण उद्योगों का समर्थन इस संस्था के सबसे सफल कारनामों में से कुछ हैं। 1980 के दशक के अंत तक इस संस्था ने 36,000 से अधिक गाँवों को पानी और बिजली की आपूर्ति की है। 80,000 किलोमीटर से अधिक ग्रामीण सड़कों का निर्माण किया है और ग्रामीण उद्योगों में 50,000 से अधिक लोगों के लिए रोजगार सृजन किया है। इसके अलावा कालीन की बुनाई सहकारी समितियों का गठन करके सालाना 5,00,000 वर्ग मीटर कालीन का उत्पादन किया और इसे घरेलू और विदेशी बाजारों में भेजा।
देश के बुनियादी ढांचे का विकास और विस्तार जिहाद की गतिविधियों तक सीमित नहीं है, बल्कि इस्लामी गणतंत्र ईरान की अन्य संस्थाओं और विभागों ने भी देश के विकास में महत्वपूर्ण भूमिका निभाई है। सड़क निर्माण और परिवहन के क्षेत्र में 1979 तक ईरान में लगभग 565 किलोमीटर रेलवे लाइन का निर्माण किया गया था। ईरान में अब लगभग 13,000 किलोमीटर रेलवे लाइनें हैं। दूसरे शब्दों में, ईरान में इस उद्योग में आने के बाद से क्रांति की सफलता से पहले तक रेलवे लाइनों के निर्माण का वार्षिक औसत सिर्फ 80 किलोमीटर था, लेकिन क्रांति की सफलता के बाद इसका निर्माण बढ़कर औसतन 280 किलोमीटर प्रतिवर्ष तक पहुंच गया है। देश के मुख्य राजमार्गों और सड़कों को 36,000 किलोमीटर से बढ़ाकर 2,00,000 किलोमीटर तक किया गया, ताकि पिछड़े हुए क्षेत्रों और महानगरों के बीच की दूरियां कम की जा सकें।
तेहरान में देश की पहली मेट्रो का निर्माण और इसका विकास और अन्य बड़े शहरों में विस्तार, 22 हवाई अड्डों में वृद्धि करके उनकी संख्या लगभग 100 हवाई अड्डों तक करना, देश के बुनियादी ढांचे को विकसित करने और उसका विस्तार करने के मार्ग में अहम कदम माने जा सकते हैं। बंदरगाहों की संख्या में वृद्धि और उनकी क्षमता को 10 मिलियन टन से बढ़ाकर 125 मिलियन टन से अधिक करना, अधिकांश शहरों में यात्री और कार्गो टर्मिनलों का निर्माण और उनका विकास, 1979 में देश की शिपिंग क्षमता 2,217 टन थी जिसे सन 2000 में बढ़ाकर 17,876 टन कर दिया गया, जो समुद्री परिवहन क्षेत्र में इस्लामी क्रांति की सफलता के बाद सबसे अहम उपलब्धि है।
सस्ती ऊर्जा तक आसान पहुंच दुनिया की सभी सरकारों की चिंताओं में से एक है। ईरान के पास दुनिया के सबसे बड़े गैस भंडार हैं, लेकिन इस्लामी क्रांति की सफलता से पहले सीमित संख्या में शहरों और गांवों को छोड़कर ईरान के लोग इस ईश्वरीय और प्राकृतिक अनुकंपा से वंचित थे। इस्लामी क्रांति की सफलता से पहले केवल 5 शहरों में गैस पाइपलाइनों का प्रबंधन था, जो मुख्य रूप से पाइपलाइनों के निकट स्थित थे, जबकि सिर्फ 1979 और 2001 के बीच 62 गुना प्राकृतिक गैस पाइपलाइनों की स्थापना की गई। अब न सिर्फ देश के सभी शहरी क्षेत्र इस अनुकंपा से लाभान्वित हो रहे हैं, बल्कि अधिकांश ग्रामीण क्षेत्रों में भी गैस की आसान और सस्ती पहुंच है। प्राकृतिक गैस का उपयोग करने वाले ग्राहकों की संख्या 1979 में 51,000 घरों से बढ़कर 22 मिलियन से अधिक या 440 गुना से अधिक हो गई है। इसलिए बुनियादी ढांचे के विकास और विस्तार के मामले में ईरान दुनिया में एक उच्च स्थान पर है।
स्वच्छ पानी तक पहुंच विकास का एक अहम मापदंड समझा जाता है। 1979 تک پہلوی شاسن کال کے دوران پینے کے پانی کی ماترا 1.5 بلین کیوبک میٹر تک تھی، جبکہ اسلامی کرانتی کے شروعاتی 2 دشکوں کے دوران یا 1997 تک یہ ماترا بڑھ کر 3.8 بلین کیوبک میٹر تک پہنچ گئی۔ 1979 میں دیش میں پانی کی لائنوں کی لمبائی 24,500 کلومیٹر تھی، لیکن 2015 تک پورے دیش میں جلاپورتی نیٹورک کی لمبائی 4,50,000 کلومیٹر تک پہنچ گئی۔ شہری پانی کا اپیوگ کرنے والے شہروں کی سنکھیا 45 شہروں سے بڑھ کر ورتمان میں 1,113 ہو گئی ہے، یعنی لگ بھگ 99.5% کی وردھی ہوئی ہے۔ گاؤں میں جلاپورتی 1979 میں 12,000 گاؤں سے بڑھ کر 2020 میں 44,811 ہو گئی ہے۔ تو دوستو، اگلے کاریکرم میں ہم بجلی اور باندھ نرمان سہیت دیش کے بنیادی ڈھانچے کے وکاس کی چرچا کریں گے، انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم اجول بھوش، اور اب سمے مکھی سماچاروں کے سارانش کا۔ وشو بینک نے کہا ہے کہ ورش 2022 میں ایران کی آرتھک وکاس در 3.7% رہے گی۔ بھارت میں پاکستان کا راشٹریہ گان سننے پر 2 مسلم یوکوں پر مقدمہ درج کیا گیا ہے۔ اسلامی اور عرب دیشوں نے فلسطینیوں پر اسرائیلی حملوں کی نندہ کی ہے۔ تل اویو میں امارات کے دوتاواس نے اسرائیل کو ایسٹر کی بدھائی دی ہے۔ تو شوتاؤ، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔ Thank you.